अस्सलाम वालेकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से प्रोग्राम जहां रंग के साथ मैं हूं शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं अंजुम हैरल गिल। और सामीन, जैसा कि आपने कुछ देर पहले हमारे न्यूज़ शो में सुना कि वज़ीर आज़म इमरान खान अपने 3 रोज़ा सरकारी दौरे के बाद पाकिस्तान वापस रवाना हो चुके हैं। पहले रवाना होने से पहले कल उन्होंने अमरीकी वज़ीर ख़ारिजा माइक पोम्पियो से मुलाकात के अलावा अमेरिका के ऐवान नुमाइंदगान के अराकीन से ख़िताब भी किया। और इसके अलावा कल ही उन्होंने एक अमरीकी थिंक टैंक USIP में एक तकरीब से भी ख़िताब किया और मुख्तलिफ इशूज़ पे वहाँ पर मौजूद जो सहाफ़ी थे उनके सवालात के जवाब भी दिए। तो तफसीर से के साथ प्रोग्राम के पहले हिस्से में इस मौजू पर हम बात करेंगे। आगे चलकर बात होगी अफगान अमन के लिए अमेरिका की खसूसी एलची जुल्मे खलीलजाद के दौरे अफगानिस्तान और सदर ट्रंप के अफगान जंग जीतने के बयान पर अफगानिस्तान की जानिब से 2 दिन से जारी रद्द अमल पर भी बात होगी। और आखिर में जानना चाहेंगे वज़ीर आज़म बोरिस जॉनसन को बरतानिया के अंदर नए वज़ीर आज़म के तौर पर किस तरह देखा जा रहा है, इस पर बात करेंगे। और हमारा टोल फ्री नंबर 0800-777-789 पे आप कॉल करके हमारे मेहमानों से क्वेश्चंस भी करना चाहे कर सकते हैं और मुख्तलिफ जो मौजूदात हैं हमारे आज के उस पर अपनी राय का इजहार भी कर सकते हैं। तो प्रोग्राम के पहले सेगमेंट की जानिब हम जाना चाहेंगे और अपने मेहमानों का तारुफ कराने से पहले आपको बताती चलूं कि इस वक्त मेरे साथ स्टूडियो में मौजूद हैं वॉइस ऑफ अमेरिका के उर्दू सर्विस के रिपोर्टर अमान अजहर, जो कल USIP में जब इमरान खान खिताब कर रहे थे और सहाफ़ियों के सवालात के जवाबात वो दे रहे थे उस वक्त ये भी वहाँ पे मौजूद थे, उनसे हम बात करेंगे। लेकिन अमान, USIP में जिन इश्यूज़ पे इमरान खान की बात हुई है उस पर बात करने से पहले अगर आप हमें ये बताएं कि कल अपने दौरे के आखिरी दिन इमरान खान की किन अमरीकी सियासी और हुकूमती शख्सियात से मुलाकातें हुई हैं और कौन से उमूर जो हैं वो ज़ेर बहस आए हैं।
जी शनाज, थैंक यू वेरी मच फॉर इनवाइटिंग मी टू योर शो। कल के दिन जो उनका आखिरी दिन था दौरे का, उस दौरान में उनकी एक तो मुलाकात सेक्रेटरी या जो अमरीकी वज़ीर ख़ारजा हैं माइक पोम्पियो, उनके साथ हुई, जिन्होंने इमरान खान साहब, वज़ीर आज़म इमरान खान को कॉल ऑन किया पाकिस्तान हाउस में। और उसके बाद जो वहाँ पे गुफ्तगू हुई उसका एक ख़ुलासा जो है वो सेक्रेटरी पोम्पियो ने जो बाद में ट्वीट की उससे भी मिलता है, जिसमें उन्होंने कहा कि जब उन्होंने पिछले साल जब पाकिस्तान वो गए थे, जब उन्होंने विज़िट किया, तो उन्होंने एक जो डेफिसिट है, ट्रस्ट डेफिसिट है दोनों मुल्कों के दरमियान, उसको ब्रिज करने की ज़रूरत पे जोर दिया था। और उनका उसी ट्वीट में कहना है कि अब हम उस जानेब बिल्कुल जा रहे हैं और वो उम्मीद करते हैं कि आने वाले दिनों में इस जानेब ये सूरत हाल जारी रहेगी, कोऑपरेशन की, ट्रस्ट बिल्डिंग की। और उन्होंने खसूसी जो जिक्र किया इस हवाले से जिन थीम्स का, उसमें एक तो पीस इन अफगानिस्तान की बात की, काउंटर टेररिज्म की बात की, रीजनल सिक्योरिटी की बात की और ट्रेड की बात की। और अगर आप देखें तो ये चारों चीज़ें एक दूसरे से मिली जुली हैं, कनेक्टेड हैं।
ठीक।
उसके अलावा कल ही के दिन में उनकी एक मीटिंग जो कैपिटल हिल पे जो उनकी मुलाकातें हुई उसमें उन्होंने पाकिस्तान अमेरिकन कॉकस की जो प्रेसिडेंट हैं उनसे बात की, जो कि शीला
शीला जैक्सन।
जैक्सन ली हैं। और उस हवाले से उन्होंने एक बार फिर वज़ीर आज़म इमरान खान ने ये बात कही कि उनके इस दौरे का मकसद जो था वो एक ये जो बायलैटरल रिलेशनशिप है अमरीका और पाकिस्तान के दरमियान उसको रीसेट करना था और जो मिसअंडरस्टैंडिंग्स हैं उसको करेक्ट करना था, उसके ऊपर नई बुनियाद रखना था उसकी। उसके साथ ही उनकी जो मुलाकात हुई वो हाउस की या ऐवान नुमाइंदगान की जो स्पीकर हैं नैंसी पेलोसी, उनके साथ भी हुई। और जिनका उस हवाले से ये भी एक कर्टसी कॉल ऑन थी जिसमें नैंसी पेलोसी का कहना था कि वज़ीर आज़म खान जो हैं वो साउथ एशिया में पीस के लिए या जो स्टेबिलिटी है उसके हवाले से बड़ा किरदार अदा कर रहे हैं। तो ये कुछ कल के दिन की उनकी मुलाकातें थी जो उन्होंने यहाँ वाशिंगटन DC में आखिरी दिन की।
अमान, डिफरेंट जो ऑब्जर्वर्स हैं यहाँ वाशिंगटन में मौजूद, उनसे इस दौरे के बारे में आपकी बात हुई है, ये बताइएगा कि उनका क्या कहना है, उनका क्या तबसरा है ये जो इतनी हाई लेवल पे दो ممالک کے بیچ میں پہلی دفعہ یہ ملاقات ہوئی ہے، یہ کتنی فائدہ مند ثابت ہو سکتی ہے پاکستان کے لیے، امریکہ کے لیے، یا پھر یہ کہ یہ جسٹ ایک آئس بریکنگ اس کو ہم کہہ لیں کہ یہ ابھی محض آغاز ہے اور ابھی آگے چل کر باقی جو وہ ہیں چیزیں سامنے آئیں گی؟
جی، اس حوالے سے میری کل جب یونائٹڈ اسٹیٹس انسٹیٹیوٹ آف پیس کے اندر جو وہاں پہ ایک مذاکرہ ہوا، اس کے بعد وہاں پہ جو، کیونکہ وہ یو ایس آئی پی میں ایک جو واشنگٹن کی پالیسی ایلیٹس تھیں وہ ساری وہاں پہ موجود تھیں، تو وہ ایک اچھا وینیو تھا اس حوالے سے ایک ریئیکشن لینے کا، ان سے یہ سوال جواب کرنے کا کہ وہ کیا سمجھتے ہیں اس دورے کے جو مقاصد ہیں، کیا وہ حاصل ہوئے اور آگے کیا ایکسپیکٹ کیا جانا چاہیے. اور اس حوالے سے خصوصی جو میری گفتگو ہوئی اس میں جو فارمر یو ایس امبیسڈر ٹو پاکستان اور اسپیشل ریپرزینٹیو آن افغانستان پاکستان رچرڈ اولسن، ان سے میں نے یہ سوال جب پوچھا تو ان کا کہنا تھا کہ جی ابھی آپ اس کو یہ نہ سمجھیں کہ یہ ایک انڈیویجول ٹرانزیکشن تھی، بلکہ اس کو، اور اگر آپ اس کو اس طرح دیکھیں گے تو یہ دیکھنا غلط ہوگا، کیونکہ آپ یہ سمجھیے کہ اس دورے کے جو بھی ثمرات ہیں وہ آنے والے دنوں میں سامنے آئیں گے، تو اس کو ایسا نہ سمجھیں کہ کل چیزیں جو ہیں وہ شاید آپ کو مختلف نظر آئیں، ایسا نہیں ہوگا. اور خصوصاً جو مجھے ان کی گفتگو سے جو ان کا کہنا تھا، اس کا امپریشن جو سامنے آیا وہ یہی تھا کہ ابھی بھی امریکہ جو ہے وہ چاہتا ہے کہ پاکستان ایک اپنی جو افغانستان کے مسئلے کے اوپر جو ان کی اسسٹنس ہے وہ جاری رکھے اور اس سے کچھ ٹینجیبل چیزیں باہر آئیں. جس طرح ریک اولسن نے اس بات کو مزید کوالیفائی کرتے ہوئے کہا کہ ابھی وہ چاہیں گے کہ عمران خان جب واپس جاتے ہیں تو وہ طالبان کو قائل کرنے کی کوشش کریں کہ وہ جو انٹرا افغان ڈائیلاگ ہے اس میں شمولیت اختیار کریں، جس کا مطلب ہے کہ آج تک جو وہ افغان گورنمنٹ کو ماننے سے انکار کرتے رہے ہیں اس کے اوپر وہ ان کو منانے کی کوشش کریں اور ان کو مذاکرات کی میز پر لانے کی طرف کوشش کریں. سو امریکہ ابھی بھی یہ دیکھنا چاہتا ہے اس ملاقات کے تناظر میں کہ اب یہ باتیں تو ہوئیں اور وہ ایک جس طرح آپ نے کہا ایک آئس بریکنگ مومنٹ تھا، لیکن اب ابھی اسپیسیفکس پہ بات چل رہی ہے اور ابھی اسپیسیفکس پہ شاید امریکہ دیکھنا چاہتا ہے. اسی طرح معید یوسف کا بھی اسی قسم کا تبصرہ تھا کہ آپ یہ مت سمجھیے، اور انہوں نے تو خصوصاً یہ الفاظ کہے کہ آپ مت یہ سمجھیں کہ اس کے نتیجے میں کل سے معاملات ٹھیک ہو جائیں گے، بلکہ ابھی دونوں ممالک کی جو بیوروکریسیز ہیں، خصوصاً امریکی بیوروکریسی، وہ ابھی بھی نالا ہے پاکستان سے کہ پاکستان نے وہ نہیں کیا جو انہوں نے پرامس کیا تھا. تو ابھی آگے چل کے دیکھنا ہوگا، اور اس میں اریٹنٹس بھی آئیں گے، وہ ساری چیزیں ہوں گی جن کو ہم پچھلے کچھ عرصے میں دیکھتے بھی رہے ہیں.
اور ایک اس دورے کے دوران ایک بات جو سامنے آئی ہے، بلکہ کنفرم ہو گیا ہے، کہ سپٹمبر میں امریکی وزیر خارجہ مائک پومپیو جو ہے وہ پاکستان کا دورہ بھی کرنے والے ہیں، تو وہ بھی پھر دیکھنا ہوگا کہ آگے یہ پیش رفت جو ہے ڈفرینٹ ایشوز کے حوالے سے، ٹرسٹ ڈیفیسٹ کی جب ہم بات کرتے ہیں کس طرح ہوتی ہے. آپ نے یو ایس آئی پی امریکی تھنک ٹینک میں کل جو ایک ایونٹ ہوا اس کا آپ نے ذکر کیا، وہاں کافی صحافی موجود تھے، آپ بھی تھے، آپ نے بھی میڈیا فریڈم کے حوالے سے پاکستان میں اس حوالے سے کوشچن کیا، اس پہ بھی ہم آپ سے بات کرنا چاہیں گے. لیکن یہ بتائیے گا کہ عام طور پر کون سے اہم ایشوز تھے جو اس مذاکرے میں اٹھائے گئے، صحافیوں کی طرف سے کیا کوسچنز کیے گئے، اور اس کے جواب میں وزیراعظم عمران خان کا کیا کہنا تھا؟
دیکھیے، ایک تو جو اس کا فارمیٹ تھا اس دفعہ، وہ ایک پہلے انہوں نے اپنی ایک پریزنٹیشن دی عمران خان نے، اور اس کے بعد جو وہاں پہ ماڈریٹر تھیں، جو پریزیڈنٹ تھیں یو ایس آئی پی کی، پھر انہوں نے ان کے ساتھ بیٹھ کے وہ سوالات کیے جو کہ مہمانوں کی طرف سے ان کو لکھ کر دیے گئے تھے، تو کچھ فارمیٹ اس کا ایسا تھا. جہاں تک بات رہی کہ اس میں کون سے موضوعات خصوصی طور پہ ان کا ذکر ہوا، تو وزیر اعظم عمران خان کی طرف سے کچھ چار پانچ بڑے اس طرح کی چیزیں تھیں جن پہ ان سے بات چیت کی گئی اور جس پہ ان کا ریئیکشن مانگا گیا، رد عمل مانگا گیا، جس میں جو میڈیا فریڈمز ہیں یا جو ذرائع ابلاغ کے حوالے سے جو جتنے بھی فریڈمز ہیں ان کے اوپر خصوصی طور پر ان سے سوال کیا گیا. لیکن اس کے اوپر جو انہوں نے ون لائنر دیا جس کے اوپر آڈینس کا ایک مکسڈ ریئیکشن آیا، ان کا کہنا تھا کہ جو پاکستان میں میڈیا یا صحافتی آزادیاں ہیں وہ برطانیہ سے بھی بہتر ہیں، تو اس پہ ہال میں ایک مکس سا تاثر سامنے آیا. ان سے جو باتیں پوچھی گئی تھیں ان سوالات کے حوالے سے، اس پہ انہوں نے کوئی اسپیسیفکس کا ذکر نہیں کیا، جیسے کہ آپ جانتی ہیں پریزیڈنٹ ٹرمپ کے ساتھ بھی جب ملاقات ہوئی تھی ان کی، اس میں بھی ان سے اس بارے میں صحافتی صحافیوں کی جانب سے سوال کیے گئے کہ جو وہاں پہ پروگرامز بند ہوئے ہیں کچھ, یا جن چینلز کے اوپر پابندیاں لگی ہیں, یا کچھ صحافیوں کو جو ان کی نوکریوں سے نکالا گیا ان کے ایک کرٹیکل ویوز کی وجہ سے یا تنقیدی رائے کی وجہ سے, اس کے اوپر انہوں نے کوئی اسپیسیفکس میں بات نہیں کی. تو میرے خیال ہے کہ وہ انہوں نے اپنا ایک موقف دیا کہ نہیں ایسا نہیں ہے, لیکن اسپیسیفکس میں وہ نہیں گئے, جو کہ شاید ایک احساس تھا سب لوگوں کو کہ شاید وہ اسی وضاحت سے بات کریں گے جس طرح انہوں نے کرپشن کی بات کی یا شفافیت سے.
بالکل, اور اسی وجہ سے آج ہم دیکھ رہے ہیں کہ پاکستان میں جو صحافی برادری ہے اور اپوزیشن جماعتیں, انہوں نے کہا ہے, کافی کریٹیسائز کیا ہے وزیر اعظم کے میڈیا فریڈم کے حوالے سے کل دیے گئے اس اسٹیٹمنٹ کو, اس پہ آگے چل کر ہم بات کریں گے. لیکن باقی کون سے ایشوز تھے جن پہ ان سے کوئسچنز کیے گئے؟ ایک تو فریڈم, پریس فریڈم کی آپ نے بات کی.
جی ہاں, دیکھیے جو انہوں نے گفتگو کی اس کے اندر ایک انہوں نے جو امپورٹنٹ بات انہوں نے کی, وہ انہوں نے یو ایس پاکستان ریلیشن شپ کو یا جو دو طرفہ تعلقات ہیں دونوں ممالک کے درمیان اس کو ریسیٹ کرنے کی بات کی. آبویس بات تھی, ظاہر ہے ابھی پچھلے کچھ عرصے میں جتنے تعلقات خراب تھے اس کے بعد یہ ایک پہلا ایک وزٹ تھا جس میں انہوں نے ان تعلقات کو ریمینڈ کرنے کی کوشش کی گئی. اور اس میں ابھی بھی جو ضروری بات سامنے آئی ان کی جانب سے, عمران خان صاحب کا یہی کہنا تھا کہ اب جو ہم ریلیشن شپ ہے اس کو ہم میوچول رسپیکٹ کی بنیادوں پہ اور ایکوالٹی کی بنیاد, برابری کی بنیاد پر اس کو ہم چلانا چاہیں گے. اور اس پہ انہوں نے پورا ایک تناظر بھی دیا ایک امریکی اور پاکستانی ریلیشن شپ کی تاریخ کا. ان کا کہنا تھا کہ یہ جو فوجی اتحاد بنے 80 کی دہائی میں یا 9/11 کے بعد, اس کی وجہ سے پاکستان کو بہت نقصان ہوا, دہشت گردی آئی پاکستان میں, اور اب وہ چاہتے ہیں کہ اس ریلیشن شپ کو مختلف بنیادوں پہ آگے چلایا جائے. لیکن جو مبصرین ہیں وہاں پہ ان کا, جیسے مجید یوسف سے جب میں نے اس کے اوپر کامنٹ مانگا تو ان کا کہنا تھا کہ ابھی بھی جو میجر اسٹریٹجک کیلکولس ہے پاکستان کا اور جو اس خطے میں, وہ اس میں کوئی بنیادی تبدیلی نہیں آئی ہے. اور اسی وجہ سے, کیونکہ جو وہاں عمران خان صاحب کا کہنا تھا کہ انہوں نے کھل کے کہا کہ پاکستانی جو فوج ہے وہ ایک اسٹریٹجک ڈیپتھ کی جو پالیسی ہے اس کو لے کے آگے چلی, کیونکہ ان کو اپنے جو ایسٹرن بارڈرز ہیں اور جو افغانستان کی جانب سے جو سرحدیں ہیں ان پہ ان کو ایک تشویش رہتی ہے, رہی ہے.
لیکن انہوں نے کہا وہ پالیسی ختم ہو چکی ہے,
انہوں نے خصوصاً یہی بات کی کہ اب اس طرح کی کوئی پالیسی جو ہے وہ ایگزسٹ نہیں کرتی. لیکن اگر آپ اس پہ تنقیدی تبصرہ, جیسے میں نے ذکر کیا مجید یوسف کا, اگر آپ ان کی گفتگو سنیں تو وہ ابھی بھی وہاں, یہاں پہ تجزیہ کاروں کا یہی خیال ہے کہ وہ جو بیسک میٹرکس ہے وہ نہ اتنی آسانی سے چینج ہوتا بھی نہیں ہے, اور ابھی شاید ہوا بھی نہیں, اس کو کچھ عرصہ لگے گا.
افغانستان کے بارے میں ان کا کیا کہنا تھا؟
جی وہ گفتگو
پروسیس,
جی ان کا کہنا تھا جو انہوں نے میجر بات کی کہ پاکستان بالکل افغانستان کے ساتھ ہے, ابھی جو گفتگو ہو رہی ہے وہاں پہ یا جو امن عمل ہے اس کے اندر بالکل پاکستان اسسٹ کر رہا ہے. انہوں نے خصوصی طور پہ عمران خان صاحب نے ذکر کیا کہ یہ غلطی تھی کہ ہم کہ پاکستان افغانستان کے مسائل کے اندر جو ہے وہ الجھا, اور اس کی وجہ سے پاکستان کو خاصا نقصان بھی اٹھانا پڑا. اور وہ کہتے ہیں کہ اب چونکہ ہم امن عمل کی جانب بڑھ رہے ہیں اور سٹیڈ فاسٹ ہیں اس جانب, تو اب کی ملاقاتیں جو انہوں نے یہاں پہ کیں پریزیڈنٹ ٹرمپ کے ساتھ, اس کے بعد وہ اب پاکستان جا کر تو وہ طالبان کے وفد سے وہ ملاقات کریں گے جو وہ کچھ عرصے سے کرنا چاہ رہے ہیں. اور انہوں نے ایک جو ان کی آپ کہہ لیجئے کہ ایک جو پچ تھی یہاں پہ وہ یہی تھی کہ وہ کچھ عرصے سے, کافی عرصے سے وہ یہ بات کہہ رہے ہیں کہ افغانستان کا کوئی ملٹری سولوشن نہیں ہے, اور ایونچولی وہاں پہ جو طالبان ہیں ان سے گفتگو کرنی ہوگی. تو وہ اب ایک میجر پلیئر کے طور پر اپنے آپ کو سامنے لے کر آئے ہیں کہ وہ یہ دسترس رکھتے ہیں کہ وہ طالبان سے خود بات کر کے تو ان کو اس جانب مائل کرنے کی کوشش کریں کہ اب جو وہاں پہ جو وڈرول کی گفتگو ہو رہی ہے اس کے حوالے سے, اور جو انٹرا افغان ڈائلاگ ہے اس کے حوالے سے اب کنونس کرنے کی مزید کوشش کریں. تو یہ ان کا کچھ اس حوالے سے پیش تھی.
ٹیررسٹ گروپ جو کہا جاتا ہے کہ پاکستان کی سرحد سرزمین پر موجود ہیں اور وہ ہمسایہ ممالک میں جا کے جو ٹیررسٹ ایکٹیویٹیز ہیں اس میں وہ کرتے ہیں, اس کے بارے میں ان کا کیا کہنا تھا؟ اس بارے میں بھی کہا جا رہا ہے ان سے کوئسچنز کیے گئے ہیں.
نہیں جی, کوئی اس طرح کا کوئی اسپیسیفک سوال جو ہے وہ سامنے نہیں آیا لوگوں کی جانب سے. ایک یہاں پہ رائے ظاہر ہے اس حوالے سے ہے, وہاں پہ وینیو کے باہر بھی کچھ اس طرح کے چھوٹے موٹے پروٹیسٹ دیکھنے میں آئے اور پوسٹرنگ ہوئی بھی تھی, لیکن ہال کے اندر جو ہے ان سے اس طرح کے نہ تو سوال کیے گئے اسپیسیفکلی نہ ہی انہوں نے اس کے اوپر زیادہ کوئی الیبوریٹ کرنے کی کوشش کی. ظاہر ہے آپ سمجھ سکتی ہیں کہ وہ بحیثیت پاکستان کے وزیر اعظم کے طور پہ ان کا زیادہ مقصد پاکستان کی پچ کو سامنے لانا تھا, جو کہ انہوں نے اپنے طریقے سے وہ انہوں نے اس پہ گفتگو کی اور ایمفسائز کیا.
اوکے, آخر میں امان, اس سے پہلے کہ اپنے تجزیہ کاروں کی جانب میں جاؤں, اگر آپ بتائیں کہ پشتون تحفظ تحریک, ایک سول رائٹ اس وقت چل رہی ہے پاکستان میں, سول رائٹ موومنٹ, اس کے بارے میں ان کا کیا کہنا تھا؟
جی, ان کی گفتگو, بالکل انہوں نے اس بارے میں کامنٹس دیے. ان کا کہنا تھا کہ وہ بالکل ایک رائٹس کے حقوق کے حوالے سے وہ ایک لیجیٹمیٹ جو ہے وہ ایک تحریک رہی ہے, اور ان کا کہنا بالکل ٹھیک تھا کہ جی ہاں, یہ جتنی بھی وہاں پہ جو افغان جہاد کے بعد سے جو اور جہاد کے بعد بھی جب آرمی نے وہاں پہ آپریشن لانچ کیا ٹورڈز 2000s, تو اس کی وجہ سے وہاں پہ بہت نقصان ہوا لوگوں کا, وہاں سے لوگ جو ہے وہ ڈسپلیس ہوئے, اور اس کی وجہ سے وہاں لوگوں میں رنجشیں ہیں, اور اسی حوالے سے جو پی ٹی ایم ہے وہ انہی ایشوز کے اوپر پریڈیکیٹڈ ہے. تو ان کا پہلا جو اس بارے میں جو انہوں نے گفتگو کی, اس کا ایک جو حصہ تھا وہ تو یہ تھا, جس پہ انہوں نے بالکل صاف الفاظ میں یہ کہا کہ وہ ایک لیجیٹمیٹ تحریک ہے. ان کا جو دوسرا موقف تھا وہ یہ تھا کہ معاملات خراب اس وقت ہوئے جب وہاں سے ان کے کچھ رہنماؤں نے, پی ٹی ایم کے کچھ رہنماؤں نے جو وہاں ملٹری پوسٹ تھی اور آرمی, اس کے اوپر جب حملہ کیا تو وہاں سے معاملات جو ہیں وہ خراب ہوئے ہیں, اور یہی وجہ ہے کہ جس کی وجہ سے یہ پریشانی کا سلسلہ اس تحریک کے حوالے سے سامنے آیا ہے.
اوکے, تو ان ایشوز پہ جو مختلف جن کا آپ نے ذکر کیا, جو جوابات ان کی جانب سے آئے ہیں, تو آڈینس میں کتنی سیٹسفیکشن جو ہے وہ دیکھنے کو ملی؟ اگین, جس طرح شروع میں آپ نے کہا کہ تجزیہ, وہاں کافی جو آبزرورس ہیں وہ بھی بیٹھے ہوئے تھے مختلف تھنک ٹینکس کے, ان کا کیا اس بارے میں کہنا تھا؟ کتنے ان کے جوابات جو تھے وہ کنونسنگ تھے؟
دیکھیے, ایک تو بات یہ ہے کہ جو عمران خان کی اپنی شخصیت ہے وہ کراؤڈ پولر تو ہیں, اس میں تو کوئی شک شبہ نہیں رہتا. اگر آپ یہاں پہ جو کیپٹل ون کے اندر بھی جو انہوں نے پاکستانی ڈایاسپورا کے ساتھ جو گفتگو کی, اگر آپ اس کو دیکھیں, یا وہاں پہ کل جب یو ایس آئی پی میں, تو لوگ تو وہاں پہ تھے اور انہوں نے غور سے ان کی گفتگو سنی. جہاں تک رہی بات اس کے اوپر ریئیکشنز کا, تو جو مجھے سینس ملتی ہے وہاں پہ چار پانچ لوگوں سے جو نامی گرامی تجزیہ کار ہیں, ان سے بات کر کے, تو وہ یہی ہے کہ ابھی نہ پاکستان کی جانب سے اور نہ ہی امریکہ کی جانب سے کوئی ایسی خواہشات یا کوئی ایسی شارٹ لسٹ اور لانگ لسٹ نہیں ہے جس کے بارے میں یہ سمجھا جائے کہ یہ کل سے چیزیں مختلف ہوں گی, بلکہ دونوں ہی ممالک شاید اس دورے کو ایک آئس بریکنگ کے طور پر دیکھ رہے ہیں اور ایک ایسے لمحے کے طور پر دیکھ رہے ہیں جس کے ذریعے شاید دوبارہ سے جو بائی لیٹرل ریلیشن شپ ہے اس کو ایک ایون کیل پر لے کر آیا جا سکتا ہے. لیکن اس کے ساتھ ہی یہ بات بھی بالکل واضح ہے کہ اس کی جو گفتگو ہے یا اس کی جو فریزنگ ہے, اس کے باوجود ابھی بھی یہ جو دونوں ملکوں کے معاملات ہیں وہ ٹرانزیکشنل ہی ہیں, کہ پاکستان کے لیے یہ بالکل کلیئر ہے کہ وہ افغانستان پر مدد کرے اور اس کے نتیجے میں جو تعلقات ہیں وہ دیکھ کے, ویریبلز جو ویریفائبل چیزوں کو دیکھتے ہوئے پھر معاملات آگے چلیں گے. سو یہ کچھ ایک کوشس ایلیمنٹ دونوں جانب سے ایک آپ کو نظر بھی آتا ہے, خصوصاً جب آپ تجزیہ کاروں سے بات کرتے ہیں تو اس بارے میں بالکل ایک اتفاق رائے ہے.
اوکے, بہت شکریہ آپ کا, تھینک یو سو مچ. سامعین, یہ تھے وائس آف امریکہ اردو سروس کے رپورٹر امان اظہر, جو انہوں نے ابھی تک عمران خان دورے کی کوریج کی ہے, خاص طور پر کل جو یو ایس آئی پی امریکی تھنک ٹینک میں ایک ایونٹ ہوا, عمران خان نے وہاں پر مختلف جو وہاں پہ صحافی موجود تھے ان کے سوالات کے جوابات دیے, اس کا خلاصہ انہوں نے ہمیں بتایا ہے. تھینک یو سو مچ امان. اور اس وقت ہم جانا چاہیں گے اپنے تجزیہ کاروں کی جانب پاکستان سے. اس وقت ٹیلی فون لائن پہ ہمیں جوائن کیا ہے مشتاق احمد مہر صاحب نے, جو کہ پاکستان کے فارمر امبیسڈر ہیں اور نوٹڈ تجزیہ کار بھی ہیں, ان کو خوش آمدید کہتے ہیں. ہمارے ساتھ لائن پہ ہیں ریپبلکن پارٹی کے سرگرم کارکن طلعت رشید صاحب, اور کچھ دیر میں ہم لینا چاہیں گے پی ٹی ایم کے ایک کارکن ایڈوکیٹ فضل خان صاحب کو بھی, اور اس پہ ہم بات کریں گے. کچھ ساؤنڈ بائٹس ہیں عمران خان کے خطاب سے ہم نے لیے ہیں مختلف ایشوز پہ, وہ بھی ہم آپ کو سنوانا چاہیں گے, لیکن پہلے ہم لیتے ہیں ایک مختصر سی بریک.
وی او اے اردو اب آپ کے ہاتھ میں. पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए। दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
वेलकम बैक सामीन, वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं प्रोग्राम जहां रंग। मैं हूं आपकी मेज़बान शहनाज नफीस और इस प्रोग्राम के प्रोड्यूसर हैं अंजुम हैरल गिल। मुश्ताक मेहर साहब प्रोग्राम में खुश आमदीद। और मुश्ताक मेहर साहब, जिस तरह शुरू में हमने कहा कि वज़ीर-ए-आज़म इमरान खान साहब अपना अमरीकी 3 रोज़ा दौरा ख़त्म करके पाकिस्तान रवाना हो चुके हैं, पाकिस्तान के नुक्ते नज़र से ये दौरा जो है ये कितना कामयाब रहा?
जी, बहुत मेहरबानी आपने इन्विटेशन दी। ये दौरा मैं समझता हूँ बहुत इम्पोर्टेंट है, क्योंकि ये पहली दफा है कि इमरान खान साहब को वाशिंगटन में दावतनामा दिया गया या उन्होंने अरेंज किया, वो इम्पोर्टेंट नहीं है। इम्पोर्टेंट ये है कि उन्होंने विजिट की वाशिंगटन की सरकारी और प्रेजिडेंट से मुलाकात की, और काफी हद तक उन्होंने जो चीज़ा मज़ामीन से वो डिस्कस किए। तो इसमें मैं दो एडवांटेजेस समझता हूँ। एक तो पॉलिटिकल लेवल पे अक्वाइंटेंस हो गए, ये हैंडशेक कम अज कम हो गया। दूसरा, उन्होंने अकलमंदी की कि वो अपने साथ एक कंपोजिट डेलीगेशन ले गए जिसमें चीफ ऑफ आर्मी स्टाफ और इंटेलिजेंस चीफ थे। ये बड़ा अनयूजुअल है कि कोई प्राइम मिनिस्टर अपनी सपोर्ट के लिए या अपनी सेफ्टी के लिए या अपनी प्रोटेक्शन के लिए फौज के लोगों को भी साथ ले जाए, ये बड़ा अनयूजुअल है। लेकिन ये अच्छा फैसला था, इसलिए कि पाकिस्तान के अंदर जो पिछले 10 साल से मुश्किल पड़ी है, जो झगड़ा पड़ा है, जो कॉन्फ्लिक्ट है, वो आर्मी और सिविल अथॉरिटी के दरमियान है। तो ये इस दौरे से एक चीज तो बड़ी क्लियर हो जाएगी कि जो पाकिस्तान यूएस पॉलिसी है वो कम अज कम कोजेंट होगी, वो कॉम्पैक्ट होगी और वो एक होगी। और दूसरी बात यह है कि वाशिंगटन में हमारी आर्मी का इन्फ्लुएंस बहुत ज्यादा है, क्योंकि हमने यहाँ से बैठ के वॉच किया है, पाकिस्तान के सिविल के रिलेशन तो बिजनेस साइकिल की तरह नीचे ऊपर होते रहे हैं, लेकिन मिलिट्री के रिलेशन हमेशा से 1947 से स्टडी रहे हैं और वो ग्रो करते रहे हैं। तो ये चीफ का वहाँ पे होना एक खुशहाली बात है। तो मैं आखिरी पॉइंट आपसे अर्ज करना चाह रहा हूँ, वो ये है कि मैं सिर्फ पाकिस्तान के नेशनल इंटरेस्ट पे बात करूंगा क्योंकि टाइम कम है। मैं समझता हूँ कि इस विजिट में पाकिस्तान का कोई नेशनल इंटरेस्ट सर्व नहीं हुआ, पाकिस्तान के प्रॉब्लम्स डिस्कस नहीं हुए, पाकिस्तान की डिफिकल्टीज रिमूव नहीं हुई, और पाकिस्तान को जिस किस्म की स्ट्रांग पॉलिटिकल सपोर्ट चाहिए प्रेसिडेंट ट्रंप से या यूएस एडमिनिस्ट्रेशन से, क्योंकि हमारा इनसे 1947 से रिलेशनशिप है और हम सेंटो के मेंबर रहे हैं, हम सेटो के मेंबर रहे हैं। हमने ईस्ट पाकिस्तान लूज किया क्योंकि हमने हिंदुस्तान को डिफाई किया, हमने रशिया को डिफाई किया, हमने चाइना को डिफाई किया, और वेस्ट के साथ हमने एक पॉलिटिकल मिलिट्री अलायंस किया, उसका कंपनसेशन हमें नहीं मिला। और अब जबकि नए हालात पैदा हुए हैं मिडिल ईस्ट में, ईरान में, सऊदी अरेबिया में, अफगानिस्तान में, मैं समझता हूँ कि ये जो पार्शल पॉलिसी है वेस्ट की टूवर्ड्स पाकिस्तान, ये काफी हद तक डेंजरस होगी और पाकिस्तान के ही अवाम में इतनी सख्त नहीं है, इकोनॉमिक सख्त नहीं है कि वो अपने पाँव पे खड़े हो सके। तो मैं समझता हूँ कि इस विजिट की पाकिस्तान के नेशनल इंटरेस्ट और नेशनल पावर में ज्यादा इजाफा नहीं हुआ।
ओके, रिपब्लिकन पार्टी के तलत रशीद साहब हमारे साथ इस वक्त लाइन पे हैं, आपको आवाज आ रही है तलत रशीद साहब?
जी।
तलत रशीद साहब, बज़ाहिर तो इस ये जो इनविटेशन है सदर डोनाल्ड ट्रंप की तरफ से मिली थी वज़ीर-ए-आज़म इमरान खान को, और यहाँ जो एनालिस्ट से हमारी बात हुई उनका यही कहना था कि बज़ाहिर इसका मकसद अफगान अमन जो प्रोसेस है, जो इस वक्त अमन बातचीत चल रही है अफगान तालिबान और ज़ल्मे खलीजाद के दरमियान, उसमें उसको आगे बढ़ाने के लिए पाकिस्तान के किरदार या उसकी मजीद मदद जो हासिल करना है। लेकिन अभी आपने मुश्ताक मेहर साहब उनको भी सुना, उनका ये कहना है کہ زیادہ فائدہ جو ہے اس دورے سے پاکستان کو نہیں پہنچا. آپ اس بارے میں کیا کہنا چاہیں گے اور امریکہ کے نقطہ نظر سے یہ دورہ کتنا کامیاب رہا؟
دیکھیں جی, جہاں تک تعلق ہے کہ یہ دورہ کتنا کامیاب رہا یا ناکام رہا, ایٹ لیسٹ میں یہ کہوں گا کہ ایک قسم کی جو ہے بگننگ ہوئی ہے, اور ٹرمپ صاحب نے جو انوائٹ کیا ہے عمران خان کو, اس کا مقصد یہی تھا کہ ایٹ لیسٹ کہ ہم لوگ جو ہمارے درمیان میں پہلے جو چپکلش تھی اس کو ختم کرنا چاہیے اور اس کو آگے بڑھانا چاہیے, کیونکہ امریکہ چاہتا ہے کہ افغانستان میں امن ہو اور بغیر پاکستان کے وہ اس کو حاصل نہیں کر سکتے. اب جو صحیح بات جو ہوگی وہ ہوگی جب عمران خان صاحب چلے جائیں گے, بلکہ جو ملٹری ہے وہی اس کو, جو پاکستان کی آرمی ہے وہی اس کا فیصلہ کرے گی کیا ہوگا کیا نہیں. اور امریکن گورنمنٹ کو بھی پتا ہے کہ وہ پاکستانی سیاستدانوں سے ہٹ کر ملٹری سے بات کریں گے کہ وہی اس کا حل نکال سکتے ہیں, اور چونکہ ان کو ہماری کوآپریشن چاہیے اس لیے وہ ملٹری سے ڈائریکٹ بات کرتے ہیں. آپ نے دیکھا کہ ہماری ملٹری کمانڈ جو ہے, جو مین پاورز سٹیک جن کے پاس ہے, چیف ہو گیا یا چیف آف اسٹاف اور دوسرے لوگ جو ان کے ساتھ آئے ہیں, وہی یہ بائیلیٹرل جو انگیجمنٹ یا باتیں ہوں گی وہی یہ فیصلہ کریں گے کہ فیوچر کیا ہے. اور ظاہر ہے کہ امریکہ وہ گیو اینڈ ٹیک والا حساب ہوگا, کیونکہ طالبان کا, پاکستان کا طالبان پر کافی اثر و رسوخ ہے, اس لیے وہ چاہتے ہیں کہ پاکستان سے اس سلسلے میں ڈیٹیل سے بات کی جائے.
ٹھیک, ویسے تو اگر ہم دیکھیں طلعت رشید صاحب, اس دورے کو افغان امن پیراہ میں ہی دیکھا جا رہا ہے, لیکن باقی جو بڑے تھورنی ایشوز رہے ہیں امریکہ کے لیے, جس کو کہ امریکہ اپنی نیشنل سیکیورٹی کے حوالے سے اس کو کافی اہمیت دیتا ہے, اس پہ بھی بات ہوئی ہے. ان کے آنے سے پہلے بھی لیزا کرٹس جو ہیں انہوں نے اس پہ بات کی تھی, اور کل یو ایس آئی پی میں بھی ایک ساؤنڈ بائٹ ہم آپ کو سنوانا چاہیں گے عمران خان صاحب کا, کہ پاکستان کی سرزمین پر موجود جو ٹیررسٹ گروپ ہیں ان کے بارے میں انہوں نے کہا کہ ان کے خلاف کاروائی جو ہے وہ پاکستان کے انٹرسٹ میں بھی ہے, اور ان کی حکومت کے آنے کے بعد پاکستان جو ہے نیشنل ایکشن پلان جو ہے اس پر بھرپور عمل درآمد جو ہے وہ کر رہا ہے. انہوں نے کیا کہا وہ میں آپ کو سنوانا چاہوں گی, پھر اس پہ آپ کے کمنٹس لوں گی.
No, I never asked for any assistance. Asked for understanding, not assistance.
وہ کہہ رہے ہیں کہ میں چاہتا ہوں کہ دونوں ممالک کے درمیان باہمی اعتماد, برابری اور دوستی کی بنیاد پر تعلقات قائم کیے جائیں, ماضی کی طرح امداد کے بدلے امریکہ کی شرائط ماننے پر نہیں.
When Pakistan Army was being sent there in 2004, I stood in the parliament, tried to explain to them. We should never have sent army.
وہ کہہ رہے ہیں کہ 2004 میں جب قبائلی علاقوں میں فوجی آپریشن شروع ہوا تو میں نے اس کی مخالفت کی, جس کی وجہ سے مجھے طالبان خان بھی کہا گیا. فوجی آپریشن کے خلاف غم و غصے نے پی ٹی ایم تحریک.
It is in the interest of Pakistan that we do not allow any armed militias in our country. We have suffered.
یہاں عمران خان کہہ رہے ہیں کہ یہ پاکستان کے مفاد میں ہے کہ ہم ملک میں کسی بھی قسم کی مسلح ملیشیا کی اجازت نہ دیں, جن کے ہاتھوں ہم نے بہت نقصان اٹھایا ہے. ملک میں فرقہ پرست حملے کیے گئے, اس سے ہماری سرمایہ کاری متاثر ہوئی اور ملک غیر مستحکم ہوا. پلوامہ حملے نے دنیا کی توجہ پاکستان پر مرکوز کر دی. کل عدم تنظیموں کو غیر مسلح کرنے کے لیے پہلی بار نیشنل ایکشن پلان پر سختی سے عمل درآمد کیا جا رہا ہے.
جی طلعت رشید صاحب, آخری غلطی سے کچھ اور ساؤنڈ بائٹ سے عمران خان صاحب کے چل گئے, لیکن آخری حصہ جو تھا انہوں نے ٹیررسٹ گروپس کے خلاف جو بات کی ہے کہ ان کے خلاف پاکستان جو ہے وہ دل سے کارروائی کر رہا ہے اس وقت, لیکن اگر آپ کو یاد ہو ان کے آنے سے پہلے لیزا کرٹس جو ہے, جو صدر ڈونلڈ ٹرمپ کی خصوصی مشیر ہے, انہوں نے یہ کہا تھا, حافظ سعید کا اگزامپل دیکھ کے انہوں نے کہا تھا کہ ان کو ساتویں دفعہ گرفتار کیا جا رہا ہے, اور یہ کہ انہیں گرفتار کر کے ماضی میں بھی دوبارہ چھوڑ دیا گیا. تو اس دفعہ عمران خان صاحب جب آئے ہیں اور انہوں نے یہ کہا ہے کہ ٹیررسٹ گروپس کے خلاف کاروائی جو ہے وہ کی جائے گی, کیونکہ بقول ان کے یہ خود پاکستان کے انٹرسٹ میں ہے, تو کہاں تک کنونس ہوا ہے اس سے امریکہ, کتنا کنونسنگ تھا ان کے لیے؟
جب عمران خان نے یہ کہا کہ ٹھیک ہے ہم یہ پاکستان میں جو ٹیررسٹ گروپس ہیں ہم ان کو ایلیمینیٹ کریں گے, تو آئی تھنک امریکہ نے ان کی بات کو سن تو لیا ہے, لیکن اب وہ یہ پریکٹیکلی پاکستان کو دکھانا پڑے گا کہ واقعی یہ ان لوگوں کو ویڈ آؤٹ کر رہے ہیں. یہ بات بالکل درست ہے کہ جو حافظ سعید کو کتنی دفعہ پکڑا پھر ان کو چھوڑ دیا, تو یہ جو ہے امریکہ کو یہ بات پسند نہیں, وہ یہ چاہتے ہیں کہ ایسے گروپ جو ہے, بلکہ یہ پاکستان کے انٹرسٹ میں بھی ہے کہ یہ گروپ پاکستان میں آپریٹ نہ کریں. اس کی وجہ سے پاکستان کو پوری دنیا میں بری نظر سے دیکھا جاتا ہے کہ ہم لوگ ہاربر کرتے ہیں ایسے لوگوں کو, انڈیا بھی یہی کہتا ہے, اور ہمیں اس بات پہ سیریس ہونا چاہیے کہ ایسے گروپ جو ہے ان کو وہاں سے نکالنا چاہیے, کیونکہ وہ کئی دفعہ وہ پاکستان کے خلاف اور پاکستان کے اندر بھی کتنے لوگوں کو انہوں نے خودکش حملوں سے مارا ہے, ایسے لوگوں کو ٹرین کر رہے ہیں, تو مطلب یہ تو آبویس ہے پوری دنیا میں کہ پاکستان کے اندر یہ لوگ رہ رہے ہیں اور پاکستان جو ہے ان کی پشت پناہی کر رہا ہے, اور یہ امپریشن جو ہے اس کو ہمیں ڈائلیوٹ کرنا ہے ان ورلڈ ویوز, اسی سے وہ پاکستان کو بھی فائدہ ہے اور امن بھی اسی سے ہی آئے گا. اور ان لوگوں جو یہاں پہ ایسے گروپس ہیں ان کو نکال کے یا تو ان کو ڈس آرم کریں, اور ہمیں ان کے ساتھ بالکل تعاون نہیں کرنا چاہیے کیونکہ یہ ہمارے انٹرسٹ میں ہے. اور جہاں تک یہ تعلق ہے کہ امریکن گورنمنٹ, وہ آئی ایم شیور کہ ابھی چونکہ عمران خان جو اسٹینڈ لے رہے ہیں, آئی ہوپ کہ جو وہ بات کہہ رہے ہیں اس پہ اسٹک رہیں گے. لگ تو رہا ہے وہ پہلے بھی کہتے تھے اور اب بھی کہہ رہے ہیں کہ میں ایسے اقدامات کروں گا کہ یہ لوگ یہاں پاکستان میں ایگزسٹ نہ کریں.
جی مشتاق مہر صاحب, آپ کی طرف میں آنا چاہوں گی. افغان امن عمل جو ہے اس کے بعد اگر ہم دیکھتے ہیں, ایک بڑا جو کنسرن ہے امریکہ کے لیے وہ ہے پاکستان کی سرزمین پر مبینہ ٹیررسٹ گروپس. اس دفعہ کیا گارنٹی ہے کہ پاکستان کی حکومت جو ہے ان ٹیررسٹ گروپس کے خلاف کاروائی میں سنجیدہ ہے, سنسیئر ہے, اور کیوں کر پاکستان پر یقین کیا جائے؟
پاکستان پہ یقین کرنا لازم ہے جی, اور اس کے دو فیکٹرز ہیں. ایک تو یہاں کی جو ڈومیسٹک پولیٹیکل میک اپ ہے وہ چینج ہو گئی ہے, اور وہ بہت بری طرح سے چینج ہوئی ہے, خاص طور پہ جو نواز شریف کی گورنمنٹ کو ڈسمینٹل کیا گیا ہے, اس کے بیسک انڈر لائن فیکٹر تھا کہ وہ رائٹسٹ اسلامسٹ پولیٹیکل تھاٹ کو پروموٹ کرتے تھے, اور وہ سیکٹیرین وائلنس پنجاب میں انوالو تھے, اور انہوں نے کوئی توجہ نہیں دی ٹو دی جسے پشتین کہتے ہیں, جس کو پشتو ایریا کہتے ہیں, اور جس کو افغانستان کا پرابلم کہتے ہیں. تو یہ تو ڈومیسٹک ریزن ہے. دوسری زیادہ ریزن ہے ایف اے ایف ٹی, اگر ان لوگوں کو ایلیمینیٹ نہیں کرتے تو آپ کی اکنامک جو سپلائی لائن ہے وہ ختم ہو جائے گی. اور اس سے پہلے ہمیں تجربہ ہے, ہمارا ایک بہت اچھا بینک کا بی سی سی آئی جس میں 7,000 لوگ کام کرتے تھے, انہوں نے ہفتوں میں نہیں بلکہ دنوں میں ڈرائی اپ کر دیا, ان کی کریڈٹ لائن بند کر دی. تیسرا یہ ہے کہ اب 21st century میں ہم لوگ جو ہے پاکستان کے اندر ایک نئی روشن خیال یوتھ ووٹر آئے ہیں. یہ جو عمران خان الیکشن جیت کر آئے ہیں, انہوں نے پہلے نیب کو شکست دی طالبان کے تھریٹ سے, لیکن اس الیکشن میں یوتھ لڑکے لڑکیاں باہر نکل کے آئے ہیں, اور وہ ہم نے تماشا دیکھا سارے ملک میں ینگ لوگ آئے ہیں. تو ینگ لوگ جو ہیں وہ لبرل ہیں, وہ فری ہیں, وہ فریڈم چاہتے ہیں, وہ اپنے لیے روزگار چاہتے ہیں, اور اکنامک کورس آف ایکشن چاہتے ہیں, وہ آئیڈیولوجیکل کورس آف ایکشن نہیں چاہتے, اور وہ نہیں چاہتے کہ پاکستان ایک تھیوریٹیکل اور ایک تھیولوجیکل اسٹیٹ بنے. وہ چاہتے ہیں کہ پاکستان ایک ماڈرن انڈسٹریل اسٹیٹ بنے, اس لیے عمران خان کو سپورٹ مل رہی ہے. میں سمجھتا ہوں کہ پیسج آف ٹائم, اگر حالات ڈسٹرب نہ ہوئے اور کوئی میجر پولیٹیکل چینج نہ ہوئی ہماری اسٹیبلشمنٹ کی طرف سے, تو یہ جو عمران خان کی پالیسی میں سوشل ڈیموکریسی کی, یہ کافی حد تک قائم رہیں گی, اور اس کی وجہ سے ایک چینج آئے گی جو نیچرل ہوگی اور جو یوتھ میں ہوگی, اور لوگ اب مدرسوں سے نکل کے वो स्कूल में आना चाहते हैं, स्कूल में जगह नहीं है, स्कूल बना नहीं रहे, छोटे स्कूल, टेक्निकल स्कूल, वोकेशनल स्कूल, ये एक कन्वर्शन चाहिए सोसाइटी की जिसमें इंडिविजुअल की कोई कैपेसिटी नहीं है
जी, और हुकूमत जो है मौजूदा हुकूमत को इन चीजों पे फोकस करना होगा अगर वो वाकई सिंसियर है, संजीदा है। माशरे में जो एक्सट्रीमिज्म हमें नजर आ रही है पाकिस्तानी माशरे में, उसको बदलने में। बहुत शुक्रिया, थैंक यू सो मच मुश्ताक महर साहब। और मजहर अब्बास साहब ने सीनियर सहावी तर्जिया कार है, पाकिस्तान से हमें ज्वाइन किया है, उनको हम प्रोग्राम में खुश आमदीद कहते हैं। मजहर अब्बास साहब, कल एक अमरीकी थिंक टैंक USIP में जब मुख्तलिफ इश्यूज पर वहाँ मौजूद सहाफ़ी क्वेश्चंस कर रहे थे इमरान खान से, तो एक सवाल जो है वो पाकिस्तान में मीडिया पर पाबंदी के बारे में भी पूछा गया। उसके जवाब में उनका क्या कहना था वो मैं आपको सुनवाना चाहूँगी, फिर मैं उस पर आपके कमेंट्स लूँगी। जी,
पाकिस्तान मीडिया इन माय ओपिनियन इज इवन फ्रीयर देन द ब्रिटिश मीडिया।
इमरान खान कह रहे हैं कि मेरे ख्याल में पाकिस्तानी मीडिया को बरतानवी प्रेस से भी ज्यादा आज़ादी हासिल है, बल्कि कभी तो वो कंट्रोल से बिल्कुल बाहर भी हो जाते हैं। जैसे मीडिया में रुपए की कदर गिरने की खबरों को इस अंदाज से बढ़ा चढ़ा कर पेश किया गया कि दर हकीकत इसका मनफी असर हुआ। हम मीडिया वॉच डॉग को मजबूत करेंगे, लेकिन ये सेंसरशिप नहीं है, मीडिया को भी जवाबदेह होना चाहिए।
जी मजहर अब्बास साहब, कभी पाकिस्तानी मीडिया कंट्रोल से बाहर हो जाती है और मीडिया को भी जवाबदेह होना चाहिए, ये कहना था वजीर आजम इमरान खान का एक अमरीकी थिंक टैंक USIP में। आपके कमेंट्स प्लीज।
शुक्रिया बहुत बहुत। देखिए, जो इमरान खान साहब कह रहे हैं कि मीडिया को जवाबदेह होना चाहिए, इसमें तो कोई दो राय नहीं हो सकती कि मीडिया को जवाबदेह होना चाहिए, लेकिन सवाल
जी
चाहिए ब्रिटिश मीडिया से, तो वहां जो रेगुलेशन है उसको उसको मिस इंटरप्रेट नहीं किया जाता। वहां जिस तरह के कवानीन है, फर्ज करें कि हक़ इज्जत का कानून है, तो वो बहुत स्ट्रांग है हक़ इज्जत का कानून। और हम बारहा यहाँ कहते रहे हैं पाकिस्तान फ्रेंडली यूनियन ऑफ जर्नलिस्ट के प्लेटफॉर्म से कि आप हक़ इज्जत के कानून को मजबूत बनाएं, सख्त बनाएं, ताकि लोग इस तरीके से किसी पे एकदम इल्जाम ना लगाएं बगैर सबूत के। तो क्यों नहीं करते इमरान खान, उन्हें किसने रोका है? इनकी गवर्नमेंट को एक साल हो गया है, उनको किसने रोका है कि वो ऐसे कवानीन बनाएं? लेकिन यहाँ होता ये है कि यहाँ कवानीन के नाम पर मीडिया पर पाबंदी लगाई जाती है, जिस रेगुलेशन की वो बात कर रहे हैं। और जो यहाँ रेगुलेशन मौजूद है कैमरा की शक्ल में, वो रेगुलेट नहीं करते, वो दरअसल पाबंदी लगाते हैं। और पाबंदी ऐसे ही नहीं लगाते, बात सिचुएशन में तो खुद रेगुलेटर को पता नहीं चलता कि किसी चैनल को ऑफ एयर कैसे कर दिया जाए। क्या इमरान खान साहब बता सकते हैं कि बरतानिया में या अमेरिका में, अगर कि अमेरिका में सदर ट्रंप जो है वो सख्त जो है तनकीद करते रहे हैं वहां के मीडिया पे, लेकिन कितने चैनल और कितने अखबार को बंद किया गया है? हाँ, अगर अखबार को बंद हुआ तो वो उस पर बंद हुआ कि उससे मुकदमा कायम हुआ और वो अपना दिफा नहीं कर सका। तो आप जहां भी वो कानून बनाए, हमने कब रोका है? हम कहते रहे हैं कि मीडिया कंप्लेंट कमीशन बनाए। वो इमरान खान खुद कहते रहे हैं कि मैं जब बरसरे इख्तदार आऊंगा तो मैं वजारत इख्तलात को खत्म कर दूंगा, मैं सरकारी मीडिया को BBC मॉडल पे लेकर आऊंगा। तो एक साल तो हो गया, तो वो कब लेकर आएंगे BBC मॉडल पे? कब खत्म करेंगे वजारत इख्तलात? कब कानून को बेहतर करेंगे? तो ये जो मीडिया वॉचडॉग की बात करते हैं, तो प्राइम मिनिस्टर कैसे मीडिया वॉचडॉग हो सकता है? क्या वजीर आजम इमरान खान खुद जो है रेगुलेटर बनना चाह रहे हैं या पैमरा को एक आजाद इदारा बनाना चाह रहे हैं? तो हुकूमत कभी भी रेगुलेटर नहीं हो सकती। उसकी वजह ये है कि हुकूमत और मीडिया का ताल्लुक जो है वो एक एडवर्सरी की तरह का होता है। मैं अगर हुकूमत की तारीफ करता रहूंगा तो फिर मैं लोगों की सही नुमाइंदगी नहीं कर रहा हूं, क्योंकि हुकूमत का तो काम ही है अपना काम करने का। मेरा काम सिर्फ हुकूमत से उस वक्त तनकीद करने का है जब हुकूमत कोई गलत काम कर रही हो। तो जब इमरान खान साहब ये कहते हैं कि मीडिया आउट ऑफ कंट्रोल हो जाता है, ये बात ठीक है कि पाकिस्तान में इतनी, अगर हम सारे इस्लामी ममालिक देखें तो पाकिस्तान का मीडिया बड़ा वाइब्रेंट भी है, लेकिन ये कहना कि मीडिया पर कब्जा नहीं है, मीडिया पर पाबंदी नहीं लगा सकती, لگائی جا سکتی تو بے شمار پابندیاں آج بھی لگی ہوئی ہیں, آج بھی ایسے قوانین موجود ہیں کہ جس کے تحت میڈیا اور میڈیا پریکٹیشنر کو سزا دی جا سکتی ہے. آج بھی یہ سائبر ایکٹ کے تحت جو ہے کئی صحافیوں کے خلاف انکوائریز چل رہی ہیں, انویسٹیگیشن چل رہی ہیں. تو چیزیں اپنی جگہ ہیں, اس میں کوئی نہیں ہے, لیکن وہ عملی اقدامات کریں گے تو پتہ چلے گا کہ وہ واقعی میڈیا کو بہتر بنانے کے چکر میں ہے یا میڈیا کو جو ہے وہ زیر اثر لانا چاہتے ہیں.
جی بہت شکریہ مظہر عباس صاحب آپ کا. سامعین یہ تھے پاکستان میں فیڈرل یونین آف جرنلسٹ سے منسلک سینئر صحافی اور تجزیہ کار مظہر عباس صاحب, اور اسی موضوع پہ جیسے کہ آپ نے خبروں میں بھی آج سنا کہ جو یو ایس آئی پی میں پاکستان میں میڈیا فریڈم کے حوالے سے عمران خان نے جو کمنٹ دیا وزیر اعظم عمران خان نے, اس پہ آج پاکستان کی جو صحافی برادری ہے اپوزیشن پارٹیز ان کی طرف سے سخت تنقید جو ہے وہ کی گئی ہے. اس بارے میں پی ٹی آئی کے ایک سینئر رہنما دوا خان سے میں نے بات کی, ان کا کیا کہنا تھا مختصر وہ سنتے ہیں, پھر پروگرام کو ہم آگے بڑھائیں گے. جی
حکومت یکسو ہے, ہمارے ادارے ہم کوشش کر رہے ہیں کہ تمام ادارے چاہے وہ میڈیا کے ادارے ہو, چاہے وہ عدلیہ ہو, چاہے وہ نیب ہو, چاہے وہ باقی ادارے ہو, اپنے اپنے ڈومین میں خود اپنا کام کرے. ہم میڈیا کی آزادی پر یقین رکھتے ہیں, ہم میڈیا کے اوپر کبھی پابندی لگانے کی کبھی سوچ نہیں سکتے. آج نیٹ کی کسٹڈی میں ہے, جن کے اوپر تھوڑا ایئر پروفیشن کے الزامات ہیں وہ کسٹڈی میں ہے, اور وہ جب آتے میڈیا پہ بات کرتے تو مناسب بات نہیں ہے, کیونکہ ایک آدمی جب جیل چلا جاتا ہے ایک عام آدمی کسی بھی کیس میں, تو میڈیا پہ ان کو وہ نہیں آتے, نہ میڈیا پہ ان سے بات ہوتی ہے. لیکن پھر اس قسم کے اگر کوئی آصف زرداری, نواز شریف یا کوئی اور بڑا سیاسی آدمی اگر وہ جن کے اسٹڈی میں ہو اور وہ میڈیا بات کرے, تو صرف یہ باتیں ہوگی کیبنٹ میں. ہم نے پابندی کوئی نہیں لگا, ہم نے جو بھی 22 سال سیاسی ہماری جدید ہے اس ملک کے اندر, میڈیا ہمارا شانہ بشانہ, ہماری میڈیا 22 سال میڈیا بڑا کردار رہا ہے, تو میڈیا پر ہم میڈیا کی آزادی پر یقین رکھتے ہیں, اور جو تنقید کرنا چاہ رہے ہیں ہم حکومت میں ہیں, اقتدار میں ہیں, ان کا حق ہے, ان کا رائٹ ہے, وہ بالکل تنقید ہے.
جی یہ تھے سامعین دوا خان, پی ٹی آئی کے سینئر رہنما جو پاکستان میں میڈیا پابندیوں کے حوالے سے پوچھے گئے ایک سوال کا جواب دے رہے تھے. اور پروگرام کو ہم آگے بڑھانا چاہیں گے. عمران خان نے پشتون تحفظ تحریک کے بارے میں بھی ایک سوال کا جواب دیا, ان کا کیا کہنا تھا آئیے وہ سنتے ہیں. ہمیں جوائن کیا ہے ایڈوکیٹ فضل خان صاحب نے, پی ٹی ایم کے سینئر رہنما ہیں, پھر اس پہ ان کا کمنٹ ہم لینا چاہیں گے. جی
When Pakistan Army was being sent there in 2004, I stood in the parliament, tried to explain to them, we should never have sent army.
وہ کہہ رہے ہیں کہ 2004 میں جب قبائلی علاقوں میں فوجی آپریشن شروع ہوا تو میں نے اس کی مخالفت کی, جس کی وجہ سے مجھے طالبان خان بھی کہا گیا. فوجی آپریشن کے خلاف غم و غصے نے پی ٹی ایم تحریک کو جنم دیا. ان کے مطالبات غلط نہیں, لیکن مسائل تب شروع ہوئے جب انہوں نے ان علاقوں میں تباہ کاریوں کا قصوروار فوج کو ٹھہرا کر ان پر حملے شروع کر دیے. ہماری حکومت نے وہاں انتخابات کرانے کے علاوہ ان علاقوں کی ترقی کے لیے ایک خطیر رقم بھی مختص کی ہے.
جی سامین یہ عمران خان کا ان کا موقف تھا پشتون تحفظ تحریک کے بارے میں, جو ایک سول رائٹ موومنٹ اس وقت چل رہی ہے پاکستان میں, جن کے کئی رہنما جو ہیں اس وقت جیلوں میں بند ہیں. ہمارے ساتھ اس وقت پی ٹی ایم کے سینئر رہنما ایڈوکیٹ فضل خان صاحب نے جوائن کیا ہے. السلام علیکم ایڈوکیٹ صاحب.
وعلیکم السلام, شکریہ.
جی ایڈوکیٹ صاحب آپ کا کیا کہنا چاہیں گے جواب میں, آپ نے عمران خان کے ساؤنڈ بائٹ کو سنا پشتون تحفظ تحریک کے بارے میں.
دیکھیں جی یہ وار آن ٹیرر کے نام پہ جو بھی تباہی ہوئی ہے, چاہے اس میں کوئی بھی ملوث رہا ہے, لیکن اس سارے ڈرامے میں سب سے زیادہ بلکہ میں کہتا ہوں 90+% تباہی پشتونوں کی ہوئی ہے. ان کے املاک لوٹے گئے ہیں, ان کو بے گھر کیا گیا ہے, ان کی زمینیں لوٹی گئی ہیں, ان کو قتل کیا گیا ہے, یہ زخمی ہوئے ہیں, یہ معذور ہوئے ہیں, یہ ایک ایڈمیٹڈ فیکٹ ہے, ساری دنیا کو یہ پتا ہے. جیسے ہی ہمارے جو عمران صاحب ہیں وہ کہہ رہے ہیں کہ جی میں نے مخالفت کی تھی, تو آج کیوں پھر یو ٹرن لیا جا رہا ہے, جب ساری دنیا को ये पता है कि इस इलाके में वार ऑन टेरर के नाम पे तबाहकारी हुई है, कोई क्यों ये नहीं पूछता, क्यों इंक्वायरी नहीं करता? इसके लिए हमारा जो बुनियादी मुतालबा है ट्रुथ एंड रिकंसिलिएशन कमीशन के अपॉइंटमेंट का, वो क्यों नहीं होता? दुनिया को पता चलना चाहिए कि कौन इस नामनिहाद जंग में तबाह हुआ, कौन बर्बाद हुआ, किसने डॉलर कमाए। यही बुनियादी मुतालबा था पख्तून तहफ्फुज़ मूवमेंट का और अब भी यही है
जी। लेकिन एडवोकेट साहब, एक मिनट आपको मैं रोकना चाहूंगी, इससे मेरे ख्याल में कोई भी इनकार नहीं करता कि दहशतगर्दी के खिलाफ जंग में पश्तून जो हैं उनका सबसे ज्यादा नुकसान हुआ है, लेकिन ये इस बात को भी तो रद्द नहीं किया जा सकता, ये ऑन रिकॉर्ड मौजूद है कि फाटा में जहां से ये तहरीक उभरी है वहां पे ड्रोन अटैक्स में मोर देन 83 दहशतगर्द जो हैं, बड़े दहशतगर्द वो मारे जा चुके हैं, जिसका जिक्र जो है पीटीएम के रहनुमा मिसाल के तौर पर डॉक्टर सैयद आलम महसूद वो हमारे शोज में ये इतराफ कर चुके हैं कि इसमें कोई शक नहीं वहां पे दहशतगर्द मौजूद थे और वो ड्रोन में मारे जा चुके हैं।
देखिए जी, बिल्कुल मैं आपके साथ एग्री करता हूँ, मैं खुद इस बात को एंडोर्स करता हूँ कि ड्रोन हमलों में जितने भी दहशतगर्द मारे गए हैं वो बिल्कुल सही थे, वहां पर मौजूद थे। यहाँ पर एक बहुत अहम सवाल है, बड़ी अच्छी बात है आपने जहाँ पर इशारा किया, ये जितने भी दहशतगर्द आज तक मारे गए हैं ये सारे यूएस या एलाइड फोर्सेस के ड्रोन हमलों से मारे गए हैं। पाकिस्तानी फौज के किसी भी अटैक या हमले से किसी ऐसे बड़े दहशतगर्द या कोई अहम जो के रिकॉर्ड पे है जिनकी फहरिस्त है वो नहीं मारा गया। सवाल इधर और भी अगर हम उसमें तफसील में जाएंगे तो बात बड़ी लंबी हो जाएगी कि इन दहशतगर्दों को लाया कौन, इनको ट्रेन किसने किया, इनको फैसिलिटेट किया किसने किया।
बहुत शुक्रिया एडवोकेट फजल खान साहब जी, बहुत शुक्रिया, आपसे आइंदा इस पे बात होगी मजीद तफसील में, थैंक यू सो मच टाइम देने का बेहद शुक्रिया। और सामीन प्रोग्राम को क्योंकि टाइम बहुत कम है आगे हम क्विकली बढ़ाना चाहेंगे, और आपको याद होगा कि पीर के रोज वजीर आजम इमरान खान के साथ एक मुश्तरिका प्रेस कॉन्फ्रेंस में सदर ट्रंप ने कहा था कि वो अफगान जंग एक हफ्ते में खत्म कर सकते हैं लेकिन इसके लिए उन्हें 1 करोड़ लोगों को मारना पड़ेगा जो वो नहीं चाहते। उनके इस बयान पर सामीन हमने देखा कि जहां अफगान हुकूमत और अफगान तालिबान की तरफ से सख्त रद्दअमल जो है वो सामने आया है, वहां आज अफगानिस्तान के साबिक सदर हामिद करजई ने भी इस बयान की सख्त मजम्मत की है। एक उनकी उन्होंने जो इंटरव्यू दिया है वॉइस ऑफ अमेरिका को, उसका एक मुख्तसर साउंड बाइट हम आपको सुनवाना चाहेंगे, फिर आगे चलकर इस पे हम तबसरा करेंगे। मीर वैस अफगान साहब अफगान तजियाकार हमारे साथ मौजूद हैं, कुछ देर में तलत रचीज साहब रिपब्लिकन पार्टी से उनका ताल्लुक है वो भी हमें ज्वाइन करेंगे, लेकिन पहले हम सुनते हैं कि हामिद करजई साहब ने क्या कहा।
फौरन माशाम अमरीकी और पाकिस्तान पर मिलस की साबित दाहम साबित
अफगानिस्तान में अमन होना और अफगानिस्तान पर अमेरिका और पाकिस्तान का समझौता होना अलग अलग बातें हैं। हम अमन के ख्वाहिशमंद हैं लेकिन अफगानिस्तान पर कोई पाक अमेरिका समझौता नहीं चाहते। गुज़िश्ता रोज अमेरिका और पाकिस्तान के रहनुमाओं की मुलाकात से अफगानिस्तान के मामले पर साजिश की बू आ रही है। हामिद करजई ने कहा, हम अमन के लिए जारी मुज़ाकरात की कामयाबी के ख्वाहिशमंद हैं। हम चाहते हैं कि तालिबान लड़ाई खत्म करें और दूसरे अफगानों के साथ मिलकर इस मुल्क की हिफाजत करें। इस लड़ाई में जो गोली चलती है, जो धमाका होता है, जो फौजी कार्रवाई होती है, उसका बराह रास्त फायदा अमेरिका को होता है। सदर ट्रंप के बयान के बाद मैं तालिबान से भी कहता हूं कि उन्हें अफगानिस्तान में जंग बंद कर देनी चाहिए।
जी सामीन, और पहले हम जाना चाहेंगे रिपब्लिकन पार्टी के तलत रशीद साहब को। तलत रशीद साहब बेहद शुक्रिया एक दफा फिर आप हमें ज्वाइन कर रहे हैं। तलत रशीद साहब, ये जो पीर के रोज सदर ट्रंप ने अफगान वॉर के हवाले से एक कमेंट दिया कि वो अफगान जंग जो है एक हफ्ते में खत्म कर सकते हैं लेकिन बकौल उनके वो 1 करोड़ लोगों को मारना नहीं चाहते, इस पर काफी तनकीद हमें सामने आ रही है। अफगान तालिबान अफगान जो साबिक सदर हैं हामिद करजई साहब, उन्होंने भी इंटरव्यू दिया है वॉइस ऑफ अमेरिका को जिसका एक बाइट अभी आपने सुना होगा, तो ये बताइएगा कि सदर ट्रंप को ये सब कुछ कहना क्यों पड़ा?
देखिए, प्रेसिडेंट ट्रंप जो है वो बाजू का ایسا کچھ کہہ جاتے ہیں, آئی ڈونٹ تھنک کہ وہ پریکٹیکلی وہ ایسا کرنا چاہیں گے یا کریں گے, ایون دو کہ امریکہ کے پاس اتنی ابلٹی اور کیپیبلٹی ہے کہ وہ کر سکتے ہیں. جیسے آپ دیکھیں نا کہ عراق وغیرہ میں کیا ہوا, انہوں نے پورا عراق یو نو آلموسٹ یو نو ہائی جیکڈ. لیکن یہ جو افغانستان کے بارے میں کہا ہے, وہ ٹرمپ کی بات جو ہے وہ ظاہر ہے وہ تو ہر ایک نے کریٹیسائز کیا ہے کہ ان کو نہیں یہ نہیں کہنا چاہیے کیونکہ کافی کیجوئلٹیز وہاں پہ ہو سکتی ہیں. لیکن پھر بات یہ بھی آتی ہے کہ ملٹری سولوشن کسی بھی جگہ ٹھیک نہیں ہوتا. ملٹری سولوشن جو ہے وہ ہمیشہ اس کے دو پہلو ہوتے ہیں, اور وہ جو مثبت پہلو ہے وہ کبھی سامنے نہیں آتا. پولیٹیکل سولوشن از دی اونلی سولوشن. اب جہاں پہ جہاں تک یہ تعلق ہے امریکہ کا, وہ ان کو سب سے بڑا امریکہ جو وہاں پہ اس لیے رہنا چاہتے ہیں چونکہ یہ سی پیک کا مسئلہ ہے وہاں پہ, ایران وہاں پہ ہے, تو امریکہ نہیں چاہتا کہ وہ بالکل وہاں سے پل آؤٹ کرے اور اس کو بالکل چھوڑ دے وہاں پہ. تو اسی لیے وہ ملٹری ایکشن وہاں پہ جو انہوں نے کی ہے اس پہ ان کو فائدہ نہیں ہوا, بلکہ کافی کیجوئلٹیز ہوئی ہیں, کافی نقصان ہوا ہے, کتنا پیسہ ضائع ہوا ہے ان لوگوں کا. تو اس لیے وہ بہت محتاط ہیں, اور جو پریزیڈنٹ کا جو بیان تھا آئی تھنک وہ آؤٹ آف کانٹیکسٹ تھا.
اوکے, بہت شکریہ, تھینک یو سو مچ طلعت رشید صاحب, ہماری طرف سے خدا حافظ. میر ویس افغان صاحب, آپ کی جانب میں کوئکلی آنا چاہوں گی. زلمے خلیلزاد صاحب بھی اس وقت افغانستان میں موجود ہے, اور اطلاعات یہ ہیں کہ صدر غنی نے ان سے بھی اس ایشو پہ بات کی ہے, اور انہوں نے مذمت کی ہے صدر ٹرمپ کے اس بیان کی. تو بتائیے گا کہ اتنا سخت رد عمل اس بیان پہ سامنے کیوں آ رہا ہے, جبکہ صدر ٹرمپ نے یہ کہا کہ میں یہ کر سکتا ہوں لیکن یہ میں کبھی کروں گا نہیں, کرنا نہیں چاہتا.
شہناز, ڈونلڈ ٹرمپ اس بات پر مشہور ہے کہ وہ ڈراماتک اور سنسیشنز ٹویٹ کرتے, اور کبھی کبھار اس کے منہ اور قلم سے نکلی ہوئی باتیں ان کی جو میڈیا گروپس ہے وہ ٹھیک کرنے کی کوشش بھی کرتے ہیں. ساتھ ساتھ میں یہ بھی کہہ سکتا ہوں کہ ٹرمپ کی پالیسی اور لفاظی میں بڑی فرق ہے, اور اس نے کہا ہے کہ پاکستان, کئی بار انہوں نے یہ بات بھی کہا ہے کہ پاکستان جھوٹ بولتا ہے, لیکن کل انہوں نے یہ کہہ رہا تھا کہ پاکستان نے کبھی جھوٹ نہیں بولا ہے. اسی طرح اگر ہم شمالی کوریا کی بات دیکھ لیں, یا ساتھ ساتھ ایران کی باتیں ان کی دیکھ لیا, ان کی ٹویٹس دیکھ لیں کہ انہوں نے کیا کہا ہوا ہے, تو ان باتوں اور اس بات میں تھوڑی سی فرق ہے. وہ فرق یہ ہے کہ انہوں نے ایک بات کیا ہوا ہے کہ میں افغانستان کو سرزمین سے مٹا سکتا ہوں لیکن نہیں چاہتا, تو جو کہ یہ ایک قوم کی تذلیل کی مانند افغانستان میں لے چکا ہے. گھر سے لوگ سمجھتے ہیں کہ ہاں جنگ کے اپنی قوانین موجود ہوتے, اس پہ اس طرح نہیں ہوتے جیسے کہ جنگ کی انسانوں کی ہلاک ہونے اور انسانوں کو قتل کرنے کے علاوہ وہاں پہ حیوانات اور وہاں پہ جو نباتات تو جتنی بھی ہر چیز موجود ہے ان کے اپنا قوانین ہے, ان قوانین کو تو ٹرمپ زیرپا نہیں لا سکتے. لیکن وہ جو کہہ رہا ہے اس کی یہ جملے یہ باتیں دو معنی رکھتے ہیں. ایک تو یہ ہے کہ افغانستان کی حریف کے سامنے جو کہ پاکستان ہے اس کی پریزیڈنٹ کے سامنے یہ باتیں ہو رہا ہے, اس بات نے افغانستان میں ہلچل مچایا ہوا ہے. دوسری جانب انہوں نے جو تذلیل کی بات کی ہے, یہ ایک قوم کی تذلیل ہے. ٹھیک ہے امریکہ کے پاس ٹیکنالوجی موجود ہے, وہ تو کر سکتا ہے, وہ ان کے پاس ان کی ٹیکنالوجی اتنی طاقتور ہے کہ وہ شاید افغانستان کو کیا کہیں ممالک کو مٹا سکتے ہیں.
لیکن طلعت رشید صاحب کا یہ کہنا ہے کہ صدر ٹرمپ کے اس بیان کو آؤٹ آف کانٹیکسٹ جو ہے وہ لیا جا رہا ہے,
ظاہر ہے. لیکن اس کی ایک اور نقصان جو سامنے آ رہا ہے وہ یوں ہے کہ امریکن اور افغان لوگوں کے درمیان جو تعلق بنے ہوئے تھے اس تعلق کو وہ کٹ رہا ہے, اس تعلق کو نقصان پہنچ رہا ہے. ابھی تک امریکنز نے افغانستان میں گزشتہ یہ 18 سالوں میں بہت ساری انویسٹمنٹ کی ہوئی ہے, تو اس انویسٹمنٹ کو نقصان پہنچ رہا ہے. افغانستان کے ایک ایک فرد جو کہ ہمارے ایکس پریزیڈنٹ تھا یا وہاں سے لے کر جو بھی پولیٹیشن افغانستان میں موجود ہے ان سب سے لے کر کسی بھی بندے تک وہ یہ کہہ رہا ہے, اس بات کو کنڈم کر رہا ہے, اس بات کو نگیٹو لے رہا ہے. تو اس میں تین بڑے نقصان, لوگ افغانستان کے مخالف بنتے جا رہا ہے, امریکہ کے مخالف بنتے جا رہا ہے افغانستان میں, और साथ साथ वो उन्होंने ये तकलील की नाती लिया हुआ है क्योंकि जो कि ट्रंप को नहीं होनी चाहिए थे।
जी बहुत शुक्रिया मीर वैज अफगान साहब, बहुत शुक्रिया। इसके बाद क्या होगा ये आइंदा प्रोग्राम में हम आपसे बात करेंगे। बहुत शुक्रिया, प्रोग्राम का टाइम बिल्कुल खत्म हो चुका है। सामीन इसके साथ ही शहनाज नफीस को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
वॉशिंगटन में मंगल के रोज एक मुस्लिम कॉकस इवेंट में कांग्रेस रुकन इल्हान उमर ने अमरीका में मुसलमानों के हकूक के लिए जिद्दोजहद जारी रखने के अज़्म का इजहार किया।
If we don't fully confront it and push people, we're going to be stuck here for another generation or two.
Democrat Congress rukn Ilhan Umar kehti hain, agar humne bharpoor andaaz mein iska muqabla nahi kiya, to phir hum ek aur nasl ya agli do naslon tak isi surat-e-haal mein phanse rahenge. Riyasat Minnesota se Democrat rukn ke saath unki dusri saathi Congress arkan Rashida Tlaib, जो एक और अमरीकी मुसलमान हैं, अलेक्जेंड्रिया अकासियो कोर्टिस और मैसाचुसेट्स से अयाना प्रेस्ले भी सदर डोनाल्ड ट्रंप की तनकीद का हदफ रही हैं, जो उन्हें उनके बकौल गैर हुब्बुल वतनी बयानात की वजह से नुक्ताचीनी का निशाना बनाते हैं। सदर ने समाजी राबतों की वेबसाइट ट्विटर पर यह भी लिखा कि वो जहां से आए हैं उन्हीं मुल्कों को वापस चली जाएं। उम्र एक सोमाली पनाह गजीन है जो इस ग्रुप की वाहिद रुकन है जो अमरीका में पैदा नहीं हुई और ट्रंप के सख्त तरीन बयानात का हदफ रही हैं। सदर डोनाल्ड ट्रंप ने एक हालिया रैली में उम्र के बारे में कहा कि उन्होंने 11 सितंबर 2001 के हमलों के लिए अमरीका को मोर्दे इल्जाम ठहराया है क्योंकि उन्होंने इन हमलों में मुलविस मुसलमान दहशतगर्दों का हवाला देते हुए कुछ इस तरह से कहा कि बाज लोगों ने कुछ कार्रवाई की थी जिसके जवाब में हुजूम ने नारे लगाए कि उन्हें वापस भेजा जाए। उम्र इल्हान ने फरवरी में उस वक्त एक तनाज़ा खड़ा कर दिया जब उन्होंने अपनी एक ट्वीट में लिखा कि फंड्स फ्राहम करने वाले अमीर यहूदी अमरीकी अमरीका की इसराइली पॉलिसी पर बहुत असर व रसूख रखते हैं। बाद अज़ां उन्होंने इस बयान पर माजरत की जिस पर डेमोक्रेट्स और रिपब्लिकन्स दोनों की तरफ से सख्त रद्दअमल का इजहार किया गया। व्हाइट हाउस में पीर के रोज पाकिस्तान के वजीर आजम से मुलाकात के दौरान भी ट्रंप ने इन चार कांग्रेस खवातीन अरकान पर अपनी तनकीद जारी रखी।
Well, I think they're very bad for our country. I really think they must hate our country.
सदर ट्रंप कह रहे हैं कि मेरे ख्याल में वो हमारे मुल्क के लिए हकीकतन खराब हैं। वो यकीनन हमारे मुल्क से नफरत करती हैं। मिनिसोटा में इल्हान उम्र का इस्तकबाल दाद देते हुए हुजूम ने किया। उनके हिमायतियों के इस इवेंट में खिजर खान भी शामिल थे। वो एक पाकिस्तानी अमरीकी हैं और एक अमरीकी फौजी के वालिद जो इराक में हलाक हो गए थे। खिजर खान ने 2016 में एक डेमोक्रेटिक कन्वेंशन में ट्रंप के मुसलमान मुखालिफ बयानिये पर नुक्ताचीनी की थी।
The world and this nation looks up to you to lead. You have been chosen.
खिजर खान कह रहे हैं कि ये कौम क़यादत के लिए आपकी तरफ देखती है, आपको मुंतखब किया गया है, आपके वक्त ने आपका इंतखाब किया है। इल्हान उम्र कहती हैं कि उन्हें इस बात पर बेहद नागवारी महसूस होती है जब लोग उनके मुसलमान होने की वजह से ये बात फर्ज कर लेते हैं कि वो दहशतगर्दों और इंतहा पसंदों के लिए हमदर्दी रखती हैं।
As Muslim legislators, we are constantly being asked to waste our time.
मिनेसोटा से डेमोक्रेट कांग्रेस रुकन इल्हान उम्र कहती हैं कि मुसलमान कानून साज की हैसियत से हमसे ऐसे सवाल पूछकर वक्त जाया किया जा रहा है जो दूसरे अफराद से न तो पूछे जाते हैं और न ही कहे जाते हैं। तज्ज़ियाकार कहते हैं कि सदर की तरफ से कांग्रेस की इन खवातीन अरकान के खिलाफ सदर की बेशतर तनकीद गलत या फिर गुमराहकुन है और इसका मकसद 2020 के सदारती इंतखाब से कबल अपने सफेद फाम हिमायतियों को पुरजोश करना है। इससे पहले सदर ट्रंप की ट्वीट्स के खिलाफ ऐवान नुमाइंदगान में मुजम्मती करारदाद पेश की गई थी जिसे ऐवान ने कसरत राय से मंजूर कर लिया था। करारदाद के हक में 240 अरकान ने वोट दिया था जबकि 187 ने इसकी मुखालफत की। ऐवान के कुल अरकान की तादाद 435 है जिनमें डेमोक्रेट्स की अक्सरियत है। करारदाद में कहा गया कि ऐवान सदर डोनाल्ड ट्रंप के नस्ल परस्ताना बयान की शदीद मजम्मत करता है। ऐवान की स्पीकर नैन्सी पेलोसी ने भी डोनाल्ड ट्रंप के बयान की मजम्मत करते हुए कहा कि व्हाइट हाउस की जानिब से जारी होने वाले ऐसे नस्ल परस्ताना دوستانہ بیانات حوصلہ شکن ہیں. انہوں نے کہا کہ ایوان کے ہر رکن کو ایسے بیانات کی مذمت کرنا چاہیے. اسپیکر کے اس بیان کے بعد ایوان دو حصوں میں تقسیم ہو گیا اور ریپبلکن ارکان کی جانب سے دو گھنٹے تک نینسی پلوسی کے بیان پر بحث جاری رہی. ریپبلکن ارکان کی اکثریت نے امریکی صدر کے بیان کا دفاع کیا اور قرارداد کی مخالفت میں ووٹ دیا. صدر ڈونلڈ ٹرمپ نے اپنے ایک ٹویٹ پیغام میں لکھا کہ ریپبلکن پارٹی کو متحد دیکھنا اچھا لگا. ریپبلکن پارٹی متحد ہے اور انہوں نے میرے بیان کے حق میں ووٹ دیا ہے. صدر ٹرمپ نے کہا کہ اگر بیانات ہی دیکھنے ہیں تو پھر ملک کی مخالفت میں خطرناک بیانات دینے والوں پر توجہ دیں. واضح رہے کہ امریکی صدر ڈونلڈ ٹرمپ نے کانگریس کی چار خواتین ارکان کے بارے میں ٹویٹ کرتے ہوئے کہا تھا کہ وہ اپنے تباہ شدہ اور جرائم سے بھرپور ملکوں کو واپس جائیں جہاں سے وہ آئی ہیں. اس بیان کے بعد امریکی صدر کو خاصی تنقید کا سامنا کرنا پڑا تھا جبکہ ایوان نمائندگان کی چاروں خواتین ارکان نے